अब सुनौ युनिसेफ नेपालको सहयोगमा अमार्क एशिया प्यासिफिक अकोराब र उज्यालोको संयुक्त प्रयास रेडियो नाटक श्रृंखला मिलनचोक।
हेलो सलाम नमस्कार छ जुंगे काकाको मिलनचोकको कुरा गर्न रेडियोमा आको। 17 साता बितिसक्यो भेट भएको हाम्रो, रहिरहोस् मिठो मिठो माया प्रीति राम्रो। पछिल्ला 5 सातालाई सम्झँदैछु आज, तपाईँ पनि सम्झनुहोस् आफ्नै मुटुमा। सम्झना छ नि, स्कुल बिदाको दिन घरबाट मामा घर आइरहेकी सुकुमारीलाई डबलबहादुरले तर्सायो झोलुङ्गे पुल हल्लाएर। सुकुमारी नि के कम, मनोजलाई कुरा लगाइदिन्छु भनेपछि जोडले कुद्यो डबले। डबले भएको देखेर सुकुमारी हाँसिन् मजाले। भर्खर भर्खरको उमेर, सुकुमारीलाई पनि जुङ्गाको रेखी बसेको डबलेलाई देखेर हुँदो हो कि त केही न केही। ज्यानका गोप्य भागमा रौँ आउन थालेपछि, केटाहरूको बोली धोद्रो हुन थालेपछि, केटीहरूको छाती बढ्न अनि महिनावारी हुन थालेपछि अलिअलि डर, अलिअलि उत्सुकता। सम्झनुहोस् त, रोसी नदी किनारमा लुगा धुन गएको बेला सुकुमारी र बिन्दाले के कुरा गरेका थिए।
एउटा कुरा के सुकुमारी, मलाई त नि दिनदिनै मेरो छातीमा अरूले हेरेको हुन् कि जस्तो पो लाग्छ के। अझ कोही केटाहरूले त ट्वाल परेर हेर्छन्।
त्यो त तिम्रो आफ्नो ध्यान पनि त्यहीँ गएको भएर हो। आमाले भन्नुभएको हामी केटीहरूमा 10 वर्ष कटेपछि त्यस्तो परिवर्तन हुन्छ, तर यो सामान्य हो।
भन त मेरो आमाले पनि त्यही भन्नुहुन्छ के, तर मलाई त अघि रोसी खोलामा नुहाउँदा पनि कसैले लुकेर हेरेको छ कि भन्ने डर लागिरहेको थियो।
फेरि तिम्रो भन्दा मेरो छाती अलिक ठुलै छ।
छ्या, उस्तै त हो नि, यो उमेरमा सबै केटीहरूको छाती ठुलो हुँदै जान्छ। हाम्री आमा हजुरआमा सबैको यस्तै भएको थियो रे, किन आतिनु। बरु छाती ठुलो भएपछि कसिलो भित्री लुगा लगाइन्छ, अनि हामीले सरसफाइमा चाहिँ धेरै ध्यान दिनुपर्छ।
त्यही त, यो भुइँचा लगाएको लगत्तै त झन् अझ मलाई कस्तो अप्ठ्यारो भयो भने नि, एउटै ठाउँमा सबैजना सँगै बस्दा कसैले टच गर्ला कि भन्ने डर, कसैले हेरिरहला कि भन्ने डर, डर लागेको छ भन्न पनि नसक्ने।
त्यही त, धन्न मेरी आमा कस्तो बुझाकी भने, आइज छोरी यहाँ बस भनेर पातालो सल्ले बेरेर सुताउनु भयो।
पवित्र काकी जस्तो मेरो आमा र बाबाले पनि कस्तो कुरा बुझ्नु भयो नि त्यति बेला। यो आपद विपद परेको बेला त हामी जस्तो केटीहरूलाई धेरै गाह्रो हुने क्या।
सुजाता काकी त झन् देश खाएर शेष भएको मान्छे, सबै कुरा थाहा छ।
तर विपदको बेला त आपद सबैलाई परेको हुन्छ नि, हाम्रो जस्तो सबैका आमा बाबुले बुझेदेखि त किशोर किशोरीलाई धेरै सजिलो हुन्थ्यो है।
हजुर, सुकुमारी र बिन्दाबीच यस्तै कुरा हुँदाहुँदै चित्रनगरमा किशोरीहरूका लागि दिउँसो बस्ने, ज्ञानगुणका कुरा गर्ने, जीवनशिपका कुरा गर्ने छुट्टै घर बनाउने आइडिया फुर्यो दुइटीको दिमागमा। उपयुक्त मौका मिलाएर दुइटीले नै गएर भने सुजातालाई। अब राम्रो कुरो सुजातालाई झन् किन मन नपर्नु। खुसी भइन् सुजाता पनि केटीहरूको कुरो सुनेर। अनि एक दिन नयाँ गाडी चढेर, बास्नादार अत्तर छरेर, लर्के जुल्फी हल्लाउँदै सबै किशोरीले आँखा नझिम्क्याई हेर्ने गरी एउटा झिल्की आयो चित्रनगरमा। रुसी खोलाको बडे मानको ढुङ्गो पछाडि बिन्दा, सुन्तली र उनीहरूका साथीलाई सित्तैमा काठमाडौँ लगेर पढाइदिन्छु भनेर थाल्यो फकाउन। झिल्के त फेला परेन, तर केटीहरूले काठमाडौँ पढ्न जाने योजना बनाइसकेको थाहा भयो। त्यसपछि के लाग्थ्यो, सुजाताले किशोरी घर बनाउने निर्णय गराइन् चित्रनगरका गाउँले भेलामा।
हो, तपाईँहरूले भने जस्तो कुरा गम्भीरै छ। पहिलो कुरो, हिजो हाम्रो चित्रनगरमा किशोरीहरूलाई बहकाउन एउटा मान्छे आएछ।
लौ हो र,
त्यो मान्छेले गाउँका किशोरी केटीहरूलाई सित्तैमा काठमाडौँ लगेर पढाउँछु भनेर फकाएछ। मैले अहिले नै नाम त भन्दिनँ, तर हाम्रै चित्रनगरका 1-2 जना केटीहरूले त्यो अपरिचितका कुरा पत्याएर काठमाडौँ जाने मनस्थिति समेत बनाइसकेका रहेछन्।
ओहो, बर्बादै हुन लागेको रहेछ त। होइन, यस्तो हुर्कँदो उमेरमा परिवारका सदस्य वा अभिभावकले छोराछोरीलाई यस्ता विषयमा कुरा गर्नु पर्यो, नत्र बाहिरका मान्छेले सजिलै ठुल्ठुला सपना देखाएर फकाइदिन्छ।
धन्न धन्न, अलिकतिले नि मैले देखेर मात्र हो।
त्यही भएर हुर्कदो उमेरका छोराछोरी घरमा भएका बाबुआमाले उनीहरूसँग धेरै कुरा गर्नु पर्यो, उनीहरूका भावना बुझ्नु पर्यो, उनीहरूको सोचाइ र विचार बुझ्नु पर्यो र के सही हो के गलत हो भन्ने कुरा मायालु पाराले सम्झाउनु पर्यो। अझ त्योभन्दा पनि अर्को मेरो प्रस्ताव छ, र त्यो प्रस्ताव के भने हाम्रो गाउँको बिचमा रहेको बालघरसँगै किशोरीका लागि ज्ञान हासिल गर्ने, आफ्नो विषयमा छलफल गर्ने किशोरी घर पनि बनाऊ। त्यस्तो किशोरी घरमा केही पत्र पत्रिका किताब पनि राखिदिउँ, त्यो उनीहरूको थप ज्ञान हासिल गर्ने थलो होस्।
हो, एकदम राम्रो प्रस्ताव। अब किशोरी घरमा गएर किशोरीहरूले पढ्न सक्छन्, आफूहरूमा आउने विभिन्न प्रकारको त्यो परिवर्तनहरूका विषयमा, समस्या परेदेखि त्यसको समाधानका विषयमा छलफल गर्छन्, मनमा लागेका कुराहरूमा साथीभाइहरूसँग सल्लाह गर्न बुझ्न सक्छन्।
मैले भन्न खोजेको पनि त्यही हो, यदि यो प्रस्ताव ठिक लाग्छ भने ताली बजाएर समर्थन गरौँ।
तर हजुर, चित्रनगरमा कुरो अर्को पनि भयो। घर बनाइसकेर नयाँ घरमा सरिन् सुजाता। घर पैँचोमा देवपुरका कसैलाई पनि डाक बोलाउ गरेनन्। घर पैँचोको दिन आफैले मनोजलाई बोलाएर सुजातासँग कुरा गराउने सोहनको प्रयास भने फेल भयो, किनकि मनोज सुजाताको आँगनमा टेक्नै मानेन। बरु सुजाताको घर नजिकैको मिलन चोकको चौतारामा बसेर सोहनको घर बनाउने जिम्मा लियो। यसै बीचमा डबलबहादुर पर्यो ठुलो चिन्तामा। जुङ्गाको रेखी बस्न थाल्दा दिनदिनै ऐना हेरेर मख पर्थ्यो डबलबहादुर। तर गुप्त अङ्गहरूमा रौँ आउन थालेपछि अचम्ममा पर्यो। कलिलो दिमाग चाँडै नै बुढो हुन थाले कि भन्ने चिन्ता लाग्नसम्म लाग्यो उसलाई। अनि डबलबहादुर दुई तिन पटक स्वास्थ्य चौकी पनि धायो, किन भन्दा रौँ नपलाउने औषधि लिन। धेरै दिन धाएपछि एक्लै भेटेर डाक्टरसँग ढुक्कले गरे गुनासो।
ए, तर मलाई त असाध्यै झ्याउ लाग्यो क्या। जुङ्गा र दारीसम्म त ठिकै थियो, सानैदेखि दारी खौरेको नक्कल पनि गर्थे, तर काखीमा रौँ आएपछि पसिना पनि अलि धेरै आएको हो कि जस्तो लाग्यो। अझ गुप्ताङ्गमा पनि रौँ पलाएपछि त मलाई पटक्कै राम्रो भएन जस्तो लाग्यो। अनि म त औषधि पाइन्छ कि भनेर आएको।
ए, केही चिन्ता लिनु पर्दैन
सर। चिन्ता लिनु पर्दैन भन्नुहुन्छ? आफूलाई दुई तिन महिनादेखि त्यही रौँको चिन्ता लागिरहेको छ। जति बेलै त्यही रौँकै सम्झना आउने, बेला बेला छामिरहन मन लाग्ने, अनि जहिले छाम्दा पनि बढेको जस्तो लाग्ने।
त्यस्तो त हुन सक्छ, केटाकेटी दुइटैलाई हुन सक्छ। किशोर अवस्थामा आएको परिवर्तनले मनमा असर गर्न सक्छ, तर त्यसलाई सामान्य रूपमा लिनुपर्छ। बरु सरसफाइमा चाहिँ ध्यान दिनुपर्छ है।
आज सरलाई भेटेर ढुक्क लाग्यो। तर एउटा कुरा सर, मैले यस्तो कुरा सोधेको थियो भनेर अरूलाई चाहिँ नभन्नुहोस् है, मलाई गाउँभरि खिस्याउँछन् फेरि।
होइन, तपाईँले के त्यस्तो नराम्रो कुरा सोध्नु भएको छ र? यसरी आफ्नो ज्यानमा भएको परिवर्तनको सोधी खोजी गर्नु त राम्रो हो नि। अझ आफ्नै बामासँग पनि यस्ता कुरा गर्न सकिन्छ।
सर पनि लाज लाग्दैन?
केको लाज, यो त प्राकृतिक कुरा हो नि। किशोर किशोरीले आफ्नो शरीर र मनमा आएको परिवर्तनको विषयमा बामासँग सोध्ने, बामाले पनि जाने जति कुरा बताउनै पो गर्नुपर्छ त। आमा बा आफैले पनि आफ्ना छोराछोरीलाई यस्ता कुरामा जानकारी दिन पनि हिचकिचाउनु हुँदैन।
ए हजुर, अर्को कुरा नि याद छ होला नि, ल्यापटप र इन्टरनेट भए केही नचाहिने हुन थाल्यो सुकुमारीलाई। कहिले अनलाइनको समाचार पढ्ने त कहिले भिडियो हेर्ने, कहिले गीत सुन्ने, फेरि नयाँ कुरा थाहा पाउने बित्तिकै सोहन जानुका र रावणलाई सुनाउने। सुकुमारीको बन्यो दैनिक, मलाई त शङ्कै लाग्यो नि त्यस्तो राम्ररी पढ्ने सुकुमारी इन्टरनेटमा भरालिने भई भनेर। तर हजुर, इन्टरनेट ज्ञानको भण्डार पनि हो, सदुपयोग गर्न चाहिँ जान्नुपर्छ। सम्झना छ नि, एक दिन भिन्ना र सुकुमारी भएर इन्टरनेटमा कस्ता काम लाग्ने कुरा खोजेका थिए। किशोर किशोरीको विकसित हुँदै गएको शरीर र रजस्वला हुँदाका सरसफाइको विषयमा उनीहरूले इन्टरनेटमा हेर्दै धेरै कुरा गरेका थिए नि। थाहा पाउनु हो, एकचोटि सुनौ त।
साँच्ची बिन्दा, तिमीलाई थाहा छ नि, महिनावारी भएको बेला राख्ने भित्री कपडा बेला बेला फेरिरहनुपर्छ, अझ रगत धेरै बग्दा दिनमा चार पाँच पल्ट फेर्नुपर्छ।
आमाले भन्नुभएको छ आज दुई पटक फेर्नु पर्यो, अब भोलि त चार दिन हो, त्यस पछाडि चाहिँ दिनमा एकपटक फेर पनि हुन्छ, रगत कम हुँदै जान्छ नि त।
तर बिन्दा, महिनावारी हुँदा प्रयोग गरेको कपडा साबुन पानीले सफा हुने गरी धोएर घाममा सुकाउनु पर्छ। मलाई त आमाले रोसी बजार गएर सेनिटरी प्याड ल्याइदिनुहुन्छ, केही प्रब्लम छैन। तर बिन्दा, सेनिटरी प्याड चाहिँ धोएर प्रयोग गर्नु हुँदैन नि।
अब कपडा त साबुन पानीले मिची धोएर घाममा सुकाउनु परिहाल्यो नि, नत्र त चिसो ढुसी परेको लुगाले त रोग लाग्छ नि फेरि।
अँ, रोग त लाग्छ नि। अझ पर सरेको बेला फोहोर लुगा प्रयोग गरियो भने असजिलो हुन्छ, चिलाउँछ, बिमिर आउँछ, विभिन्न थरीका रोगहरू लाग्न सक्छ। त्यति मात्र हो र, पछि बच्चा नै नपाउने पनि हुने रहेछ।
यो हो र, भित्री कपडा सफा नहुँदा त्यस्तो खतरा रोग लाग्ला भन्ने त मलाई थाहै थिएन त। अझ झन् नेपालको कति ठाउँमा त महिनावारी भएको बेलामा सानो बन्द कोठाभित्र राख्ने चलन छ। उनीहरूको बिजोग सम्झँदा पनि मेरो त मनै कटक्क हुन्छ।
अब हामी जस्ता किशोरीले नै हो नि त्यस्तो कुरीति हटाउने। कमसेकम महिनावारी हुँदा प्रयोग गरेको भित्री कपडा घाममा सुकाउनु पर्छ भन्ने चेतना जगाउने काम पनि हाम्रै हो। अझ महिनावारी भएको बेला शरीरको सरसफाइमा धेरै ध्यान दिनुपर्छ, दिनै पछि नुहाउनु पर्छ।
आमाले भन्दै हुनुहुन्थ्यो अरू बेला पनि भित्री कपडाहरू दिनदिनै फेर्नु पर्ने रहेछ के, नत्र त फोहोर भएर चिलाउने अनि कन्याउनु पर्ने, कन्याउँदा लाज लाग्ने।
मलाई त आमाले दिनदिनै भित्री कपडा फेरेको हो नि भन्नुहुन्थ्यो। अहिले जानुका माइजीले सोधेको सोधै गर्नुहुन्छ। दुई तिन जोर भित्री कपडा भएपछि हरेक दिन फेर्न पुगिहाल्छ नि।
दाँत पनि बिहान बेलुका दिनको दुई पटक माझ्नु पर्ने रहेछ नि त। अनि हात चाहिँ दिसा गरेपछि खाना खानु अघि साबुन पानीले धुने र नियमित नकाट्ने।
ए हजुर, इन्टरनेटमा भएको ज्ञानको सदुपयोग गरे त काम लाग्दा धेरै जानकारी पाइन्छ। पढेकी आमालाई मिल्दो जागिर पनि फेला पारिन्छ कुमारले इन्टरनेटमै। एउटा गैर सरकारी संस्थालाई चाहिएको रहेछ महिला सहजकर्ता, तलब पनि राम्रै थियो। सुकुमारीले भरिन फारम गइन मनोज र पवित्रसँग कुरा गर्न। तर के दिन्थ्यो, मनोजले पवित्रलाई जागिर खानै दिएन।
बरा बिचारा देवानन्द, यसपालि नै कहरमा पर्यो विपत्तिको। रोसीको भेल आयो उर्लेर, रुखपात र ढुङ्गो माटो बगाउँदै आएको रोसीको भेल पस्यो देवानन्दको टहरमा। धन्न भुइँचालोमा चितेको देवानन्दले बाढी आइहालेमा के गर्ने भनेर योजना बनाएको रहेछ। चित्रनगरका मान्छेले बाढीको जोखिम क्षेत्र र सुरक्षित क्षेत्र पहिचान गरेका थिए। कुहिरे भिरका गोठालाले पूर्व चेतावनी दिएपछि कति सतर्क भएको थिए चित्रनगरका मान्छे।
उसै त कालो, त्यसमाथि आधी रातमा देखियो भने जस्तो। म अभागीलाई पनि ठुलै आपत आइलाग्यो।
यस्तै हो देवानन्द, अब बाढीको विपत्ति आउन सक्छ भन्ने त हामी सबैलाई पहिल्यैदेखि थाहा थियो।
त्यही त,
पहिले सल्लाह पनि गरेको
हो नि,
अब परेपछि नभोगी नहुने रहेछ।
तर राम्रो कुरा चाहिँ के भयो भने नि,
के भयो,
अस्ति हामी भुइँचालो आएको बेला सल्लाह गरेपछि मैले त्यो झटपट झोला चाहिँ बनाएर ढोकाको छेउमै राखेको थिएँ।
ओ, यो चाहिँ ठिक गरेछ देवानन्दले।
त्यही भएर त पहिले यो बाढीको खतराको सूचना पाउने बित्तिकै झटपट झोला भिरेर बा आमाको हात समातेर मिलन चोकको नजिकै सुरक्षित चौरमा आउन सजिलो भयो मलाई।
त्यही त,
त्यही भएर अब हामीले परिवारको साथमा बाढी उद्धार योजना पहिले बनायौँ भने उद्धारमा सजिलो हुन्छ। अब चाहिँ चन्दा उठाएर भए पनि तटबन्ध बनाएर यो रोसीको भेलबाडी अब यता नआउने बनाउनु पर्छ।
हो,
त्यो त गर्नै पर्यो नि। अब उता देवपुरपट्टि क्रसर खोल्ने भनेर मनोजले रोसीको बगरमा ढुङ्गा गिटी बालुवाको अग्लो थुप्रो लागेको छ। अब बाढी ठुलो आयो भने त रोसी उता जान पाउँदैन, सबै आउने भने चित्रनगरतिरै हो।
तर हामीले पहिले बनाएको योजना अनुसार कुहिरे भिरबाट गोठालाहरूले चिच्याएर बाढी आउँदैछ है भनेकाले हामी बेलैमा सतर्क हुन सक्यौँ।
हुन त अस्ति नै बाढीको पूर्व तयारी गर्दा मेरो टहर सबैभन्दा जोखिममा छ भन्ने ठहर भएको थियो। तर आफ्नो जग्गा नभएपछि गरिबले बस्ने ठाउँ त्यस्तै त हो, के गर्नु।
त्यो टहर त्यहाँबाट सुरक्षित ठाउँमा सार्ने सुझाव त सबैले दिएको हो नि देवानन्द।
त्यही भएर त म झन् सतर्क भए। अब कुहिरे भिरका गोठालाले बाढीको सूचना दिने बित्तिकै झटपट झोला बोकेर सबै सामान जोगाउनतिर लागे। मैले त गाई बाख्रा पनि जुङ्गे काकाको घडेरीमा लगेर बाँधेको छु।
ठिक गरेछ है देवानन्दले।
त्यही त,
जुङ्गे काकाको घरबारी पनि त मलिलो हुने भयो नि। अब रोसीको बाढी त एकछिनमा घट्छ होला नि, के हो,
घट्छ होला,
घट्नु पऱ्यो हो नि।
तर बाढी घटे पनि देवानन्द त्यो टरमा बस्ने होइन, बाढी सकिए पनि नदीले बगाएर ल्याएको सर्प यतै हुनसक्छ, मरेका जीव जन्तुले पनि पानी दूषित पारेको हुनसक्छ।
त्यही त,
तर यो पछाडि बोकेको झटपट झोलामा पैसा कागजपत्र र केही खानेकुरा सुरक्षित राखेको भएर होला आज अलिक ढुक्क लागिरहेछ मलाई।
अनि अर्को कुरा नि सम्झिनु भयो होला नि, पूर्व तयारी गरेर बाढीबाट जोगिए पनि अब कहाँ बस्ने? देवानन्द र उसका बुढा बाबामाको मनमा लाग्दै थियो अत्यास। सोन भन्दै थियो जुङ्गे काकाको छाप्रामा बसे हुन्छ नि त भनेर, तर धन्न समुदायका सबैले मिलेर देवानन्दलाई उसको तरकारी बेच्ने घुम्ती नजिकै अस्थायी टहरो बनाइदिए।
बिन्दा र सुकुमारी गल खन्ती र साबेल लिन गएका छन्, तर यस्तो बेलामा विचार गर्नुपर्ने कुरा बाढीपछि पानी फोहोर भएर रोगव्याधीको डर चाहिँ हुन्छ।
पूर्व तयारी तालिमको बेला पनि यो कुरा त भएको हो नि, बाढीपछि पानीमा घातक फोहर, ढल, बाढीले बगाएका मानिस वा पशुका सडेका सब मिसिएको हुनसक्छ के।
सही कुरा गर्यो है देवानन्दले, मैले त बिर्सिसकेका थिएँ। त्यही भएर अब गाउँका सबैले अनिवार्य शुद्धिकरण गरेको पानी पिउनु पर्यो। बाढीले पानीको मुहान दूषित पारेको हुनसक्छ, पानी राख्ने भाँडो पनि फोहोर हुनु भएन र पानी छोपेर राख्नु पर्यो। पानी उभाउने राख्ने भाँडो दुवै सफा चाहियो।
पानी शुद्धिकरण गर्ने भनेपछि कि उमालेर पिउनु पर्यो कि पिउस राखेर पिउनु पर्यो कि चाहिँ त्यो घामबाट पानी शुद्ध पार्ने के त्यो हुन्छ नि त्यो सोडिस विधि अपनाउनु पर्यो। त्यही हो नि त विधि त
हो नि, त्यही हो। अब फोहोर पानी खाइयो भने त सरुवा रोग लागेर ज्यानै जान सक्छ नि। के हो
अझ खाना पकाउनु खानु खुवाउनु अघि साबुन पानीले अनिवार्य हात धुनु पर्यो। यस्तो बाढीको बेलामा आफ्नै घरबाट निस्केको फोहोरले पनि वातावरण दूषित पार्छ, त्यही भएर फोहोर अनिवार्य खाल्टोमा हालेर पुर्नुपर्छ।
तर बुद्धिमान मान्छेले चाहिँ विपत्तिको बेला मात्रै होइन अरू बेला पनि सफा पानी पिउने र घरबाट निस्किएको फोहोर अनिवार्य रूपमा खाल्टोमा हालेर पुर्ने बानी बसाल्नुपर्छ।
त्यति मात्रै होइन, अस्थायी टहरो बनाउँदा सुरक्षित किसिमको चर्बी पनि बनाउनु पर्यो
पर्यो पर्यो,
नत्र हैजा झाडा पखाला जस्ता सरुवा रोग फैलिने डर हुन्छ क्या।
हो त नि देवानन्द, अब सुरक्षित चर्पी बनाउन हामीले पूर्व तयारीको बेला तालिम पनि त लिएका थियौँ नि।
त्यही त,
खाल्डो खनेर चारैतिर बारेर पानीको व्यवस्था गरेर अस्थायी चर्पी बनाउनु पर्छ भन्ने त थाहै छ नि देवानन्दलाई, छैन?
अब झाडा पखाला हैजा मात्र होइन, यस्तो बाढीका कारण विस्थापित भएका बालबालिकामा दादुराको संक्रमण पनि हुन सक्छ। दादुरा हावाको माध्यमबाट फैलिने भएकाले अरूलाई पनि सर्न सक्छ।
हो त नि, के अरे त्यो शरीरभरि साना फोकाहरू देखिने ज्वरो आउने लक्षण भयो भने दादुरा आएको हुनसक्छ।
त्यही त,
त्यस्तो दादुरा अर्को बच्चालाई सर्ला भन्नु सावधान हुनुपर्छ है सुजाता।
मेरा त बालबालिका छैनन्।
साँच्चै यस्तो आपतको बेला रजस्वला भएका किशोरी र महिलाले पनि आफ्नो सरसफाइमा विशेष ध्यान दिनुपर्छ।
परिहाल्यो नि, महिनावारी भएको बेला सधैँ सरसफाइ त गर्नै पर्छ, त्यो भित्री लुगा र शरीर सधैँ सफा राख्नुपर्छ। तर आपतको बेलाको लागि भनेर महिला र किशोरीहरूले निजी सरसफाइका लागि आवश्यक सामानहरू पर्याप्त मात्रामा पहिले राख्नुपर्छ।
सम्झिनु हो नि सुजाता, सुमन र देवानन्दको कुरा, भेलबाडीपछि पानी दूषित भएर रोग लाग्ने खतरा हुन्छ, शुद्ध पानी पिउनु पर्यो। विस्थापित भएर भिडमा बस्दा सरह रोगबाट जोगिन पर्यो। शौचालयमा मात्रै दिसा पिसाब गर्नु पर्यो, फोहोरहरू पुर्नु पर्यो, खाना बनाउनु खानु खुवाउनु अघिपछि र शौचालय गएर आएपछि अनिवार्य साबुन पानीले हात धुनु पर्यो। ए हजुर, हाम्रो मिलनचोकमा मनोजले खोज्दैछ क्रसर मेसिन राखेर कमाउने दाउ, उसका साझेदार को को हुन् खुलेको छैन। ससुरालीको घर बनाउने जिम्मा लिएको मनोजले त्यसबाट पनि नाफा त पक्कै गर्छ। सुकुमारीलाई लत बसेको छ इमेल इन्टरनेटको, कति सदुपयोग गर्छिन् कति दुरुपयोग बुझ्न बाँकी नै छ। सुजाता नयाँ घरमा सरेपछि भएकी छिन् ढुक्क, मनोज विरुद्ध अब के चाल्छिन् दाउ? मैले नै पाएको छैन भ्यू। एक गाँठे मिलनचोकमा बितेका 35 दिनका कथाको बयान गर्दा गर्दै समयले त नेटो काटी पो सकेछ त। सत्य भनेको हजुर, यो मिलनचोकमा बसेर देवपुर र चित्रनगरका मान्छेको गाथा भट्ट्याउन थालेपछि मलाई नि समय गएको पत्तै हुन्न। रोसीको गिटी बालुवा बेचेर टन्नै कमाउने मनोजको सपना पुरा होला त? मनोजले लिएको छ ससुरालीको घर बनाउने जिम्मा, तर पैसाको न्यूमा सोहन र मनोजको ठाकठुक पर्ने त होइन। इन्टरनेटले सुकुमारीको पढाइ बिगार्ला कि सपार्ला, अनि मनोजलाई तह लगाउन सुजाता र देवानन्दले अब कस्तो खेल रचलान्? सुनाउँछु अर्को साता, जे जसो भए पनि मिलन्छु गाथा, अर्को साता धेरै कुराको पर्दाफाश गर्छु, यो कुरा पक्का। सफथोल देख्ने मिलनचोक, मिलनचोकको म जुङ्गे काका ल्याउँछु नयाँ नयाँ नोक झोक र भाका। अर्को साता आउनेछु मिलनचोक गाथा फलाक्नेछु। आज चाहिँ जुङ्गे काकाको तर्फबाट कोटि कोटि नमस्कार।
नाटक श्रृङ्खला मिलनचोक सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। नाटक सुनिसकेपछि आफूलाई लागेका कुरा हाम्रो फेसबुक पेज www.facebook.com/radiodrama-milanchokma लेख्न नबिर्सिनुहोला। आफ्नो विचार एसएमएस बाट पठाउन मोबाइलको मेसेज बक्समा जानुहोस्। मिलनचोकको छोटकरी रूप एमसी टाइप गरी एक स्पेस दिनुहोस् र आफूलाई लागेको कुरा लेखेर 35566 पठाउनुहोस्। हामी तपाईँका सुझाव सल्लाह र प्रतिक्रियाको स्वागत गर्छौं।